उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम श्रुति सम्वेकको आज मंगलबारको श्रृंखलामा हामी गिजु भाइको उपन्यास दिवास्वप्न लिएर आएका छौं। यसलाई शरदचन्द्र वस्तीले नेपालीमा अनुवाद गर्नुभएको छ र राजेन्द्र दाहालले सम्पादन गर्नुभएको छ। शिक्षक मासिकले प्रकाशन गरेको गिजु भाइको उपन्यास दिवास्वप्नको अन्तिम श्रृंखला अब वाचन शुरू हुन्छ पृष्ठ 92बाट। यसैबीच अर्को कुनामा दुई शिक्षक खासकुस गर्न थालेछन्। एकजनाले भनेछन्, किन नहोस्, शङ्कर सर यहाँ आएको नै यसैका लागि त हो। उनले पढाउन थोरै पर्छ, कथा सुनायो, खेल खेलायो, बस उनलाई त मोज छ, हामीलाई पो पढाउँदा पढाउँदा दिमाग खराब हुन्छ। अर्का शिक्षक भन्दा रहेछन्, अब पुरानो तरिकाले पढाइले चल्नेवाला छैन भाइ, कक्षामा गएर छडी लिएर पढाउने र रटाएर पाठ कण्ठस्थ गराउने हाम्रो पाराले अब धेरै दिन काम दिएला जस्तो छैन। हुन पनि हो, त्यसरी पढाएर विद्यार्थीले न कुरा बुझ्छन् न त पढाइप्रति नै आकर्षित हुन्छन्। अब त यसै गरी रमाइलोसँग खेलखेलमा पढाउने सिकाउने विधि नै ठिक हुन्छ। आजभोलि कसैलाई मिहिनेत गरेर पढ्न मनै लाग्दैन, सब खेल्न मात्र चाहन्छन्, अनि के गर्ने त। म आफ्नै कार्यक्रममा व्यस्त थिएँ, त्यसैले त्यस बेला उनीहरूको कुरा सुन्न सकिनँ। यो कुरा मलाई पछि कसैले सुनाएको थियो। मैले पर्दा खोलेर सिठी बजाएँ, केटाकेटी कुचो बोकेर लाइनमा उभिएँ। मैले उनीहरूलाई कुचोसँगै केही कसरत गराएँ अनि चारैतिर सफा गर्न आदेश दिएँ। उनीहरू पुरै विद्यालय परिसरमा फैलिए, जहाँ जहाँ फोहोर देखियो कुचो लगाएर फोहोर जति रद्दीको टोकरीमा हालेर धारामा हातखुट्टा धुन थाले। विद्यालय परिसर 15 मिनटमै सीमित भइसकेको थियो। दर्शकहरू जिल्ल परेका थिए। शिक्षा अधिकारीले सोधे, यो के नि, कुचो बोकेर किन कसरत गराएको। मैले भने, यो व्यवहारिक र साथसाथै प्रतीकात्मक अभ्यास समेत हो। जबसम्म मानिसले सरसफाइमा ध्यान दिँदैन तबसम्म उसले कुनै राम्रो काम गर्न सक्दैन। कुचो कसरत यसैको एउटा सङ्केत हो। जबसम्म कक्षा कोठा राम्ररी सफा हुँदैन तबसम्म हामीहरू कक्षामा अरू काम गर्दैनौँ। अब त यिनीहरू फोहोर देख्यो कि सफा गरिहाल्छन्। आफै फोहोर गर्ने बानी त झन् उहिले छुटिसक्यो। आफू स्वयं पनि सफा सुग्घर बस्न थालेका छन्। भोलि यिनीहरूले आफ्नो घर परिवार कार्यालय र समाजलाई सफा राख्नेछन्। यतिन्जेलमा उनीहरू हात खुट्टा मुख आदि धोएर आइसकेका थिए। मैले फेरि सिटी बजाएँ। सबै केटाहरूले फटाफट सर्ट खोलेर पहिले जस्तै लाइनमा तनक्क तन्किएर उभिए। सबैको जिउ सफा थियो। दुई चारजना व्रतबन्ध भइसकेकाहरू थिए, तिनीहरूको जनाइ पनि सफा थियो। केटीहरू पनि उत्तिकै सफा थिए। सबैको कपाल सिनित्त कोरिएको थियो, हातखुट्टाका नङ काटिएका थिए, नाकमा सिँगान, आँखामा कछेरा थिएन, अनुहार सफा उज्यालो चम्किलो थियो। सम्पूर्ण सफाई मेरो कक्षाको एउटा विषय हो, मैले भने। शिक्षा अधिकारी मुस्कुराए, मान्नै पर्छ तपाईँलाई, तर यसरी सफा सुग्घर बस्ने बानी लगाउन तपाईँलाई कति समय लाग्यो। 6 महिनादेखि भिडिरहेको छु, तपाईँलाई थाहै छ, मेरो भनाइ थियो। मैले अर्को सिटी बजाएँ। सबैले सर्ट लगाएर फुर्तीसाथ फेरि बाहिर निस्केँ अनि चौरको छेउका रुखमा फटाफट चढ्न थालेँ। सिटी बजेपछि फुर्तीसाथ तल ओर्लिए। अर्को सिटीमा अर्को समूह रुख चढ्यो र सिटी सुनेपछि तल ओर्लियो। फेरि सबैजना हल्ला नगरी लाइन लागेर उभिए। के हो यो, यस्तो पनि कहीँ पढाइ हुन्छ, यसपालि प्रधानाध्यापक बोलेका थिए। यो पनि एउटा कला हो, तर हामी यति सिक्न पनि केटाकेटीलाई मौका दिँदैनौँ, मैले भने। के भन्नुभएको, रुख चढ्न त जसलाई पनि आइहाल्छ नि, उनले जिद्दी गरे। त्यसो भए अरू कक्षाका विद्यार्थीहरूलाई रुख चढ्न लगाउनुहोस् न त सर, मैले भने। प्राध्यापकले 5औं कक्षाका छात्रछात्रालाई रुख चढेर देखाऊ भनेर आदेश दिए, तर 3-4जनाभन्दा बढी अगाडि आएनन्। तिनले पनि जसै तसै मात्र रुख चढे। मेरो कक्षाका विद्यार्थी जस्तो फुर्तीसाथ कलात्मक तरिकाले चढ्न र ओर्न कसैले पनि सकेन। सबैजना आफ्नो ठाउँमा बसेपछि मैले फेरि पर्दा खोलेँ। केटाकेटीहरू हातमा लट्टु लिएर र डोरी लिएर उभिएका थिए। मैले सिटी लगाएपछि उनीहरू बडो फुर्तीसाथ आफ्नो लट्टु घुमाउन थाले। टोलका झगडालु केटाकेटीले जस्तो होइन, बिना होहल्ला बिना झगडा पूर्ण अनुशासन र एकाग्रताका साथ शिक्षक र अतिथिहरू सबैले केटाकेटीमा लट्टु खेलेका थिए। त्यसैले सबैलाई यो हेर्न रमाइलो लागेको थियो। होइन, तपाईँले यिनीहरूलाई लट्टु खेल्न कहिले सिकाउनु भयो, यिनीहरू त बडो राम्ररी मजाले खेल्दैछन्, शिक्षा अधिकारीले सोधे। यो सब नदी किनारमा घुम्न जाँदाको अभ्यास हो, विद्यालयमा यस्तो केही पनि गर्न पाइँदैन। थुप्रै कुरा त मैले त्यहीँ सिकाएको छु, अरू थोक पनि देखाउनु बाँकी छ, मैले भने र थपेँ। यी सब कुरामा तपाईँले नम्बर पनि दिनुपर्छ। ए, अब तपाईँलाई नम्बर पनि चाहियो, उनले ठट्यौली पारामा भनेर प्रधानाध्यापकतर्फ अभिमुख भए। अब अरू कक्षामा पनि यी कुरा सुरु गराउनु पर्यो सर, प्रधानाध्यापकले भने। यो सब गर्न थाल्यो भने पढाइ कसरी पुरा हुन्छ र हजुर, उहाँको टाउकोमा पो पढाइको जिम्मेदारी छैन र जति प्रयोग गरे पनि हुन्छ। वर्ष दिनभरि जे जे मन लाग्छ गर्नुहोला र अन्त्यमा भन्नुहोला, यति भयो, यति चाहिँ हुन सकेन, विद्यार्थीले गर्न सकेनन्, अनि तपाईँले पनि नयाँ प्रयोग यस्तै हो, यति हुन सक्यो त्यो पनि ठुलो कुरा हो भनेर उहाँकै पिठोमा धाप मार्नुहोला। तर हामी त पाठ्यक्रमको बन्धनमा बाँधिएका छौँ। पढाइ पुरा भएन भने तपाईँले नै चिठी काट्नुहुन्छ, रिजल्ट राम्रो आएन भने स्पष्टीकरण सोध्नुहुन्छ। शिक्षा अधिकारी फिसिक्क हाँसे। उनी भित्रै चिडिएको स्पष्ट अनुभव हुन्थ्यो तर मुखले केही भनेनन्। अनि प्रधानाध्यापकले नै मलाई कटाक्ष गर्दै भने, तपाईँको परीक्षा सकियो? मैले भने अब अलिकति बाँकी छ, एकछिन अर्को कोठामा पाल्नुहोस् न। हो त, तपाईँले एक महिना अघिदेखि त्यो कोठोमा आग्नु भएको थियो। आफ्ना विद्यार्थी बाहेक हामी कसैलाई पनि भित्र पस्न दिनुहुन्न थियो। पक्कै पनि त्यहाँ केही ल्याएर राख्नु भएको छ? कसो? प्रधानाध्यापकले भने। त्यहीँ जाउँ न, मैले भने। विद्यार्थी बाहेक सबै अतिथि र शिक्षकहरू कोठामा पुगे। भित्र पस्न साथ शिक्षा अधिकारीले भने, ओहो, यो त एउटा सङ्ग्रहालय नै रहेछ। प्रधानाध्यापक किन पछि पर्थे भनिहाले। मलाई त लाग्दै थियो विद्यार्थीहरू दिनदिनै के ल्याउँथे र लाग्थे। मैले भने, यो सब काम विद्यार्थीले अत्यन्त उत्साहका साथ गरेका हुन्। सब सामान उनीहरूले नै भेला पारेका, बनाएका र आफ्नै इच्छाले सजाएर राखेका हुन्। मैले उनीहरूलाई सुरुमै भनिदिएको थिएँ, तिमीहरूलाई जुन सामान जहाँ जसरी राख्नु मन लाग्छ त्यसरी नै राख्नु, म केही पनि भन्दिनँ। साँच्चै, यो सारा सामान विद्यार्थीले आफ्नै इच्छाले ल्याएको, बनाएको र सजाएको हो त? शिक्षा अधिकारीले आश्चर्य मानेर प्रश्न गरे। हजुर, मैले जवाफ दिएँ। मैले त उनीहरूलाई प्राकृतिक वस्तु र आफूले बनाएका सामान सङ्कलन गरेर र सजाएर राख मात्र भनेको हुँ। प्रेरणा र प्रोत्साहन बाहेक यसमा मेरो कुनै योगदान छैन, सबै थोक विद्यार्थीकै हो। उनले भने, तर यो कसरी सम्भव छ? यति काम लाग्ने सामान छन्, कहाँ कहाँबाट ल्याएका होलान्? सजावट उत्तिकै कलापूर्ण छ, सरसफाई उस्तै छ। यी वस्तु त विद्यार्थीलाई प्रकृतिको परिचय दिलाउन अत्यन्तै उपयोगी छन्। मैले केही बोलिनँ। मेरो मिहिनेत र कामको परिणाम सबैका सामु थियो, सबै कुरा त्यसैले भनिरहेको थियो। प्रधानाध्यापकले शिक्षा अधिकारीलाई सुनाए। उहाँ विद्यार्थीलाई प्रायः घुमाउन लैजानुहुन्थ्यो, त्यही बेला उनीहरूले ल्याएका होलान्। शिक्षा अधिकारीको भनाइ थियो, यो त साँच्चै गजबको काम भएछ। यो सङ्ग्रहालाई नबिगार्नुहोला, सबै कक्षाका लागि यो उपयोगी हुन्छ। सबै शिक्षकलाई मेरो अनुरोध छ, यो सङ्ग्रहालाई सबै मिलेर अझ ठुलो पार्नुहोला। प्रधानाध्यापक छड्के पाराले मुस्कुराए। सायद सोच्दै थिए अनि कति बेला पढाउलान्। विद्यार्थीले सङ्ग्रहालयका सामानको सूची बनाएका थिए, त्यो हेरेर शिक्षा अधिकारी झन् खुसी भए। भन्न थाले, यिनीहरूलाई त इनाम दिनै पर्छ। मैले केही भनिनँ। कोठाको एक छेउमा माटाका केही खेलाउन राखेका थिए। उनले भने, यी कहाँबाट ल्याएकान्? मैले भने, विद्यार्थी आफैले बनाएका, नदी किनारमा घुम्न जाँदा सिक्दै बनाउँदै गरेका, रङ पनि आफै लगाएका। हजुर, क्या बात, तपाईँको प्रयोग अद्भुत छ। के सिकाउनुहुन्छ र उनीहरूमा रहेको कस्तो कस्तो प्रतिभा उजागर गर्नुहुन्छ? तपाईँलाई त पुरस्कार नदिए। मैले शिक्षा अधिकारीलाई वाक्य पुरा गर्न दिइनँ। भने, अब एकछिन यहीँ बस्नुहोस्, म यिनीहरूले गरेका अरू काम पनि देखाउँछु। प्रधानाध्यापक केही नसोच्दै, केही सङ्कुचित हुँदै शिक्षा अधिकारीलाई भन्न थाले, यस्ता कुरा त हामी पनि गर्न सक्छौँ, तर फेरि विद्यार्थीलाई कति बेला पढाउनु? यसैबीच मैले दुईवटा कार्डबोर्ड लिएर आएँ। एउटामा विद्यार्थीका त्यस बेलाका अक्षर थिए जुन बेला मैले पढाउन थालेको थिएँ, अर्कामा चाहिँ अघिल्लो दिन मात्र उनीहरूले लेखेका ताजा अक्षर थिए। त्यसको टाउकामा लेखेको थियो, अक्षर लेखनमा भएको प्रगति। प्रगति स्पष्ट थियो, विद्यार्थीका अक्षर पुरै सुध्रिएका थिए। थुप्रैले त साँच्चै सुन्दर र कलात्मक अक्षर लेख्न थालेका थिए। सबैजनाले प्रगतिको सराहना गरे। छेउमा उभिएका एकजना शिक्षकले अर्काको कानमा साउती मारेको मैले सुने। राम्रो अक्षर लेख्ने खास खास विद्यार्थीलाई लेख्न लगाएर तयार पारेको होला। तिनको ईर्ष्यालु आरोपले एकछिन त मेरो मन चस्छ भयो, तर मैले त्यसको प्रवाह गरिनँ। तिनको विचार मलाई ज्यादै तुच्छ लाग्यो। तपाईँले यस्तो सुधार कसरी गर्नुभयो? शिक्षा अधिकारी सोध्दै थिए। विभिन्न उपाय अप्नाएर। ती उपाय पुरै विद्यालयमा लागू गर्दा कसो होला? एकदम राम्रो हुन्छ, म पनि सघाउँछु। यति भनेर मैले कुनाको दराजबाट एउटा रजिस्टर निकालेँ। त्यसमा विगत 6 महिनामा विद्यार्थीले पढेका पुस्तकहरूको सूची थियो। रजिस्टरको पानामा विद्यार्थी स्वयंले पुस्तक पढिसकेपछि आफ्नो र पुस्तकको नाम तथा मिति लेखेका थिए। रजिस्टरको अन्तिम पानामा मैले केही तथ्याङ्क तयार पारेको थिएँ, जस्तै 6 महिनामा कुल कतिजना विद्यार्थीले कतिवटा किताब पढे, प्रति विद्यार्थी औसत कतिवटा किताब पढिए, सबैभन्दा बढी कतिवटा किताब कसले पढ्यो, सबैभन्दा कम कसले आदि। त्यस्तै कुन किताब सबैभन्दा बढी पढियो र कुन किताब सबैभन्दा कम, कुन विषयका किताब विद्यार्थीले सबैभन्दा बढी पढेर कुन विषयका सबैभन्दा कम। शिक्षा अधिकारीले रजिस्टर हेरेर अन्तिम पानाको तथ्याङ्क पढेर दङ्ग पर्दै भने, विद्यार्थीले यति धेरै किताब पढे, यति धेरै विषयका, यत्रा किताब तिनले कति बेला पढे होलान्? मैले उत्तर दिएँ, जम्मै किताब विद्यार्थीले मन पराएर पढेका छन्। सबैको कथा र विषयवस्तुबारे कथामा कक्षामा चर्चा गरेका छन्। कक्षा बाहिर पनि साथीभाइसँग कुरा गरेका छन्। मैले भने, प्रधानाध्यापकजी, 5 औं कक्षाका विद्यार्थीले यी 6 महिनामा कतिवटा पुस्तक पढेका होलान्? शिक्षा अधिकारीको प्रश्न थियो। कति बेला पढ्नु हजुर? फाल्टु पुस्तक पढ्न समय खेर फाल्ने हो भने इतिहास, भूगोल, गणित, व्याकरण आदि कति बेला पढ्नु? कोर्सका कुरा कहिले कण्ठ गर्नु? प्रधानाध्यापकले जवाफमा प्रतिप्रश्न गरेका थिए। शिक्षा अधिकारी केही बोलेनन्। उनी केही सोचिरहेका थिए। एकछिनपछि मतिर फर्केर निर्णायक स्वरमा घोषणा गरे, तपाईँको विद्यार्थी भाषामा बिना परीक्षा उत्तीर्ण भए। त्यसपछि उनले सोधे, अब अरू के बाँकी छ शङ्कर सर? मैले दराजबाट विद्यार्थीले तयार पारेको एउटा हस्तलिखित मासिक पत्रिका निकालेर उनका सामु प्रस्तुत गरे। उनले पत्रिका पल्टाएर हेरेर भने, सबै लेख विद्यार्थीले आफै लेखेका हुन्? हजुर। कथा कविता पनि? हजुर, सबै उनीहरूकै प्रयास र उत्साह हो। तिनले लेखेको तपाईँ मिलाइदिनुहुन्न? अरू बेला लेखेको कुरामा यसरी लेख भनेर सिकाइदिन्छु, सुझाव पनि दिन्छु, तर पत्रिकाका लागि लेखेको कुरामा त्यस्तो केही गर्दिनँ। जस्तो लेख्छन् त्यस्तै प्रकाशित गरिन्छ। उनीहरूले आफ्नै सुरले लेख्छन् कि कहीँबाट सारेर ल्याउँछन् अथवा घरमा पो कसरी सिकाइदिन्छ कि, मलाई सोधिएको थियो। मैले भने त्यस्तो होइन, उनीहरू आफ्नै सुरले आफ्नै इच्छाले लेख्छन्। मैले उनीहरूलाई भन्ने गरेको छु, जे लेख्न मन लाग्छ लेख, आफूलाई चित्त बुझेन भने दोहोऱ्याएर मिलाएर लेख, लेखेको कुरा साथीहरूलाई देखाऊ, उनीहरूको कुरा सुन, छलफल गर, मन लाग्छ भने सुधार गर, लेखेको कुरा पत्रिकामा प्रकाशित गर। उनीहरू त्यसै गर्छन्। यो अङ्क निकाल्न कति महिना लाग्यो नि? गएको 3 महिनादेखि हरेक महिना पत्रिका निस्किँदै आएको छ। यो अङ्कलाई अर्धवार्षिक परीक्षामा राखिएको मात्र हो, यसका लागि अरू अङ्कभन्दा बढी केही पनि तयारी गरिएको छैन। शिक्षा अधिकारीले प्रसन्नतापूर्वक टाउको हल्लाएर भने, एकदमै राम्रो काम गर्नुभएछ। हेर्नुहोस् त, 6 महिनामै विद्यार्थीहरू कहाँबाट कहाँ पुगे? यति बेलासम्ममा 4 बज्न लागेको थियो। प्रधानाध्यापकले अलि सानो स्वरमा भने, गणित, भूगोल र इतिहासको परीक्षा कति बेला गर्ने हो? भोलि हो। सायद उनले ममाथि कटाक्ष गरेका थिए। यतिन्जेलसम्म गणित र भूगोलमा मैले केही गरेको थिएन, जुन कुरा उनले थाहा पाएका थिए। मैले भने, गणित र भूगोलमा मैले आजसम्म केही गर्न सकेको छैन, तर वार्षिक परीक्षासम्ममा सबै गरिसक्छु। इतिहासमा चाहिँ अलिकति काम भएको छ। प्रधानाध्यापकले अलिक व्यङ्ग्यमा शैलीमा भने, हो त्यसो भए भन्नुहोस् न त, ठुल्ठुला विषय चाहिँ बाँकी नै छन् भनेर। त्यसको जवाब मैले दिनु परेन, शिक्षा अधिकारीले ठट्यौलो पारामै दिए। प्रधानाध्यापकजी, ती त तपाईँका दृष्टिमा ठुला विषय हुन्, शङ्कर सरका दृष्टिमा होइनन्। तपाईँका विचारमा त पढाइ भनेको इतिहास, भूगोल र गणितको दुनो रट्नु नै हो कार कि कसो? उनी हलुका मुडमा रहेको देखेर प्रधानाध्यापकले भने, तर हजुर, तपाईँको दृष्टि पनि त यस्तै छ नि, तपाईँ पनि यिनै विषयमा राम्रो रिजल्ट खोज्नुहुन्छ नि। रमाइलो मुडमा सबैजना बाहिर निस्के। फर्किने बेलामा शिक्षा अधिकारीले मलाई भने, खोइ त तपाईँको परीक्षा पत्र, मैले केमा नम्बर दिने? मैले भने, त्यो त मैले बनाएकै छैन। उनी मुस्कुराएर निर्णय सुनाए, ठिक छ, तपाईँको कक्षाको अर्धवार्षिक परीक्षा पुरा भयो, सबै पास, अब वार्षिक परीक्षाको तयारी गर्नुहोला। अर्धवार्षिक परीक्षा समाप्त भइसकेको थियो। एक दिन शिक्षक साथीहरूसँग बसेर गफ गर्दै थिए। चन्द्र सरले भने, साँच्चै भनेको, मलाई त तपाईँ अचम्मको मान्छे लाग्छ। हामी कसैलाई पनि पढाउने तरिकामा परिवर्तन गर्न सकिन्छ। यहाँका विद्यार्थीलाई यति टाठा र मिहिनेती बनाउन सकिन्छ जस्तो पटक्कै लाग्दैन थियो। तपाईँको प्रयोग सफल होला भने त झन् पत्यारै थिएन, तर तपाईँले प्रयोग सफल गरेर देखाइदिनु भयो। पत्रलाल सरले तर्क गरे, उहाँले त अङ्ग्रेजी पढ्नुभएको छ नि, कहाँ कहाँका अङ्ग्रेजी किताब पढ्नुहुन्छ अनि नयाँ नयाँ प्रयोग गर्नुहुन्छ। उमेशले भने, सबैले उहाँको जस्तो कहाँ गर्न सकिन्छ र, उहाँलाई पूर्ण जागिरको चिन्ता छ न परिणामको प्रवाह। प्रयोग असफल नै भयो भने पनि सजाय पाइने होइन कारे? बेडी माधव भन्न थाले, प्रयोग कतिखेर गर्नु, फुर्सदै हुँदैन। प्रयोगका लागि सोच्ने, योजना बनाउने, तयारी गर्ने समय नै कहाँ छ र? दिनभरि विद्यालयमा पढाउनु परिहाल्यो, बिहान बेलुका ट्युसन नपढाए बालबच्चा कसरी पाल्ने? बिहान एकछिन प्रधानाध्यापक कहाँ पुग्नै पर्यो, बेलुका यसो साथीभाइसँग जमघट गर्नै पर्यो, त्यसमाथि चाडपर्व, बिहा, वर्तमान, भोज भत्तेर, कहिले अस्पताल त कहिले बजार, सास फेर्ने फुर्सद भए पो? शङ्कर सर पो एक्लो हुनुहुन्छ, घर व्यवहारको चिन्ता छैन र जति प्रयोग गरे पनि भयो। उनीहरूका कुरा सुनेर मैले भने, हेर्नुहोस्, हामीहरू आफ्नो विद्यालयमा योभन्दा पनि बढी काम गर्न सक्छौँ। सबैजनाले मिलेर गऱ्यौँ भने त यति धेरै काम गर्न सक्छौँ जसले प्राथमिक शिक्षा पद्धतिमा कायापलट नै गरिदिन सक्छ। मान्छेले गर्दा नहुने के छ र? दुनियाँमा आजसम्म जे जति परिवर्तन भयो मान्छेले गरेर नै भएको होइन? अनि अङ्ग्रेजी राम्रो भएको मानिसले राम्रो प्रयोग गर्न सक्छ भन्ने के छ? यो सब बेकारको कुरा हो। जब मान्छेलाई केही गर्ने इच्छा हुँदैन उसले यस्तै बहाना बनाउन थाल्छ। मुख्य कुरा त हाम्रो उत्साह, हाम्रो इच्छाशक्ति, हाम्रो आत्मविश्वास र लगन हो। यस्तो लगन जुन हाम्रो आत्माबाट निस्कन्छ र आफ्नो लक्ष्य प्राप्त गर्न एकनिष्ठ भएर अगाडि बढ्छ। त्यसका लागि बाहिर भौतारी रहनु पर्दैन, हामीले आफ्नो आत्मालाई जगाए हुन्छ। अनि उमेश सर, परिणामको चिन्ता प्रयोग गर्नेलाई जति हुन्छ त्यति अरूलाई हुनै सक्दैन। तपाईँ अतिरिक्त ग्रेड पाउन राम्रो परिणाम खोज्नुहुन्छ, म आफ्नो प्रयोग सफल बनाउनु जसले गर्दा मेरो उद्देश्य पूरा होस् र कार्यक्षेत्र व्यापक होस्। त्यति मात्र होइन, मेरो असफलता म पछिका प्रयोगकर्ताहरूको निम्ति बाधक बन्न सक्छ भन्ने चिन्ता पनि मलाई हुन्छ। बेडी माधवजी, फुर्सद छैन भन्नुहुन्छ, साथीभाइसँग जमघट भनेर घन्टौँ दारूपानीमा पैसा र समय खेर फाल्नु पनि कुनै राम्रो काम हो? अनि किन प्रधानाध्यापक कहाँ बिहान बिहान चाकरीमा जानु पर्यो? तपाईँ राम्रो काम गरेर देखाउनुहोस् न, भइहाल्यो नि। काम गर्न नजानेले पो चाकरी गर्छ। हामीले विद्यालयमा राम्ररी पढायौँ भने कसैले किन ट्युसन पढ्नुपर्छ? हामी ठिकसँग पढाउँदैनौँ, त्यही भएर त उनीहरूलाई ट्युसन चाहिन्छ नि। मेरो कुरा काट्दै शिव सरले भने, तर हाम्रो तलब नै कति छ र? ट्युसन नपढाए परिवार कसरी पाल्नु? तपाईँलाई पो पैसाको चिन्ता छैन। मैले भने, तपाईँ राम्रो पढाउनुहोस्, राम्रो परिणाम दिनुहोस्, विद्यार्थीलाई तेजीलाई बनाउनुहोस् अनि तलब बढाउन माग गर्नुहोस्, अभिभावकहरू सामु कुरा राख्नुहोस्, उनीहरूले पनि कुरा बुझ्लान्। अस्थायीले के माग राख्ने, जागिरे जाला भन्ने डर, अर्का शिक्षकले तर्क गरे। सबैले मिलेर प्रयास गरे सरकारलाई सुन्न कर लाग्छ, अभिभावकहरूले पनि सुन्छन्, ट्युसनको खर्च नपर्ने भएपछि र आफ्ना छोराछोरी टाटा तेजीलाई हुन थालेपछि उनीहरूले शिक्षकको मर्का नहेर्ने कुरै आउँदैन। मैले भने कुरा घर चलाउन नै नपुग्ने तलब, महँगी, बेरोजगारी जस्ता विषयतर्फ मोडियो। ती हाम्रो छलफलले पार लाग्ने विषय थिएनन्। तर पढाउनै पर्ने भएपछि राम्ररी पढाउँ, विद्यार्थीलाई टाठा बनाऊ र राम्रो परिणाम दिलाऊ भन्नेमा मैले जोड दिइरहेँ। त्यसपछि हाम्रा कुरा सुनिनेछन् भनेर विश्वास दिलाउन खोजेँ। उनीहरू विश्वस्त नै त भएनन्, तर अलिकति उत्साह बनाऊ वा उत्सुकता थपिए जस्तो लाग्यो। सोचेँ यति भए पनि ठिकै छ। अब मलाई भूगोल सिकाउनु थियो। भूगोलको पाठ्यपुस्तक सरेर पढेँ, मन खिन्न भयो, कता कता निराश पनि भएँ। सोच्न थालेँ केटाकेटीलाई दुनियाँभरका नदी र पहाडहरूको नाम रटाएर के फाइदा, मलाई नै सब कहाँ कण्ठ छ र। अस्तिको कुरा त हो, शिक्षा अधिकारी स्वयं नक्सामा 15 मिनटदेखि ग्वाटेमाला खोजिरहेका थिए। केटाकेटीमा रटेको भूगोल कसलाई पो सम्झना भइरहन्छ र। म आफैले पनि असली भूगोल त अफ्रिका पुगेपछि मात्र बुझेको थिएँ। त्यसपछि मात्र भूगोल अत्यन्त उपयोगी कुरा रहेछ भन्ने थाहा पाएको थिएँ। भूगोलमा रुचि बढेको थियो। विद्यार्थीलाई त्यसरी भूगोल सिकाउन पाइने सम्भावना नै छैन, यो पाठ्यपुस्तक अनुसार पढाएर फाइदा नै छैन। न यसबाट विद्यार्थीमा भूगोलप्रति रुचि उत्पन्न हुन्छ, न त भौगोलिक दृष्टि नै उनीहरूले प्राप्त गर्छन्। के गर्ने होला? दिमाग रन्थनिएपछि म शिक्षा अधिकारी कहाँ पुगेँ। आज कताबाट के समस्या पऱ्यो उनले सोधे। मैले भूगोलको पाठ्य सामग्री नै काम नलाग्ने रहेको वर्णन गर्दै भने भूगोल नपढाए के होला? उनले भने त्यो त हुनै सक्दैन, भूगोल एकदमै महत्त्वपूर्ण विषय हो, इतिहासभन्दा भूगोल बढी उपयोगी वस्तु हो। तपाईँले प्रयोग गर्ने भन्नुको अर्थ कुनै विषय पढाउँदै नपढाउने भन्ने होइन, सबै विषय राम्ररी पढाउने बुझाउने भन्ने हो। तपाईँ चाहे जुन तरिकाबाट पढाउनुहोस् तर अरू शिक्षकहरूलाई के देखाइदिनुहोस् भने भूगोल एउटा रोचक विषय हो र विद्यार्थीलाई सजिलोसँग राम्ररी पढाउन सकिन्छ। तपाईँको प्रयोगको सफलता यसैमा छ। शिक्षा अधिकारीले बडो कुशलतापूर्वक मेरो बोली बन्द गरिदिए। मैले भन्नै पर्यो, ठिक छ, म सकेसम्म प्रयास गर्छु, तपाईँलाई निराश नबनाउने कोसिस गर्छु, तर पाठ्यपुस्तक चाहिँ पढाउँदिन। उनले भने केही छैन, विद्यार्थीले भूगोलका कुरा बुझुन् र ज्ञान पाउन् त्यति हो। एकछिन रोकिएर उनले कुरा सुनाए, एउटा कुरा भन्नुहोस् त, हाम्रो परीक्षा प्रणालीका सम्बन्धमा तपाईँको धारणा के छ? आधुनिक शिक्षण पद्धतिका समर्थकहरू यसको पूरै विरोध गर्छन्, उनीहरूको तर्क एक हदसम्म पनि गलत छैन, तर परीक्षा प्रणालीलाई पुरै हटाउन त कसरी सकिन्छ र? परीक्षा नै नहुने भएपछि त शिक्षकले समेत नपढाइ छोडिदिन सक्छन्। कसैले पढाइरह्यो भने पनि परीक्षा नभएपछि ऊ पढाउन जान्दछ कि जान्दैन, ठिकसँग पढाइरहेको छ कि छैन कसरी थाहा पाउने? यसबाहेक विद्यार्थीले पढाइमा केही प्रगति गर्यो कि गरेन भनेर थाहा पाउन पनि त कुनै प्रतिक्रिया नै चाहिन्छन्। यस्तो अवस्थामा परीक्षा हटाउने कुरा कसरी सम्भव छ? मैले भने तपाईँले उठाएका समस्या वास्तविक हुन्। जस्तो सुकै विद्यार्थी पनि पढ्न आउने र जस्तो सुकै शिक्षकले पनि पढाउने अहिलेको चलन कायम रहेसम्म परीक्षा पनि आवश्यक भइरहन्छ। परीक्षा प्रणाली त्यसबेला मात्र हटाउन सकिन्छ जब विद्यार्थी भित्रदेखि उमङ्गले भरिएर पढ्न आओस् र कक्षामा पनि उमङ्गले भरिएको उत्साही सृजनशील शिक्षकले पढाओस्। आजभोलि पढ्ने र पढाउने जस्तो वातावरण छ, यो रहेसम्म त परीक्षा चाहिन्छ नै। अहिलेको परीक्षा प्रणाली वास्तवमा मलाई पनि चित्त बुझेको छैन, यसमा केही सुधार त गर्न सकिन्छ होला नि, उनी केही तर्क गर्न उत्सुक देखिन्थे। मैले भने तपाईँहरू अर्धवार्षिक र वार्षिक परीक्षा मात्र लिनुहुन्छ, यसको सट्टा मासिक परीक्षा लिन थाल्नुहोस्। यदि विद्यार्थीको परीक्षा लिनु नै छ भने सर्वप्रथम उसको मनमा रहेको परीक्षाप्रतिको आतंक समाप्त गर्नुपर्छ। परीक्षासँग जति बढी सामना हुन्छ त्यसप्रति उसको त्रास उति कम हुन्छ, ऊ उति सहजताका साथ परीक्षामा सामेल हुन थाल्छ। अर्को कुरा, परीक्षा योग्य विद्यार्थीको प्रगति मापन गर्नभन्दा पनि कमजोर विद्यार्थीको कमजोरी ठिकसँग पत्ता लगाउन र उनीहरूलाई सुधार्नका निम्ति दिनुपर्छ। परीक्षा सम्बन्धी दृष्टिकोणमा ल्याउनुपर्ने यो महत्त्वपूर्ण परिवर्तन हो। तेस्रो कुरा, जुन विद्यार्थीलाई आफूले पढेको कुरा राम्ररी थाहा छ भन्ने विश्वास छ उसलाई परीक्षाबाट मुक्त राखिनुपर्छ। विद्यार्थी आफ्नो कमजोरी पत्ता लगाई माग्न स्वेच्छाले परीक्षा दिन आउन्। हामीले त उनीहरूलाई सकेसम्म मात्र सम्झाइदिनुपर्छ भने जसले आफ्नो कमजोरीको जाँच गराउँदैन उसले कमजोरी हटाउने मौका पनि पाउँदैन। परीक्षा ती विषयको मात्र लिनुपर्छ जसको परीक्षण सम्भव छ, बाँकी विषयलाई परीक्षाबाट मुक्त राखिनुपर्छ। अर्को महत्त्वपूर्ण कुरा, परीक्षाको बेला विद्यार्थीलाई आफ्नो पाठ्यपुस्तक हेरेर उत्तर दिने स्वतन्त्रता दिनुपर्छ। हामीले भनिदिनुपर्छ जुन कुरा आउँदैन त्यो पुस्तकमा हेरेर लेखे हुन्छ, उसले पाठ्यपुस्तकको उपयोग कसरी गर्छ, त्यसमा भएका कुरा आफूले कसरी प्रस्तुत गर्छ, त्यसैबाट त उसको परीक्षा हुन्छ। यस अतिरिक्त विद्यार्थीलाई 3 श्रेणीमा बाँडिनुपर्छ, कक्षा चढाउन लायक, तत्काल कक्षा चढाउन नमिल्ने र अति कमजोर जो कडा मिहिनेत गरेर मात्र कक्षा चढ्न सक्छन्। पहिलो र दोस्रो यति नम्बर र उति नम्बर भन्ने चलन हटाउनुपर्छ। उनले मुस्कुराउँदै बिचैमा भने, अर्को साल तपाईँलाई मेरो सहायक बनाउनु पर्ला जस्तो छ। मैले पनि हाँसेर कुरा अगाडि बढाएँ, अनि परीक्षा कक्षा शिक्षकले नै लिनुपर्छ, आफ्नो विद्यार्थीको क्षमता र अक्षमता विशेषता र कमजोरी उसैलाई थाहा हुन्छ। विद्यार्थीको अक्षमता र कमजोरीको कारण पनि उसले बुझेको हुन्छ र ऊ कक्षा चढाउन लायक छ कि छैन भन्ने पनि उसैले बताउन सक्छ। त्यहाँ तपाईँले एउटा अर्को व्यक्तिलाई चाहिँ खटाइदिनुपर्छ, विद्यार्थीको परीक्षा लिन होइन, परीक्षकै परीक्षा लिन, ऊ परीक्षा ठिकसँग लिन जान्दछ कि जान्दैन भनेर हेर्न। शिक्षा अधिकारीले भने, यो अर्को नयाँ कुरा भन्नुभयो, यो कुरो त यस्तै छ, मैले जवाफ दिएँ। परीक्षाका बारेमा अरू पनि केही भन्न मलाई मन थियो तर उनको भान्सा तयार भएकाले उनी उठे र हाँस्दै भने, यसबारे हामी फेरि एकपल्ट कुरा गरौँला, बरु तपाईँ यस विषयमा शिक्षकहरूसँग एउटा व्याख्यान दिनुहोस् न। मैले उनलाई नमस्कार गरेर सोच्दै फर्केँ। व्याख्यान सुनेर कुन चाहिँ पो शिक्षकले आफूलाई सुधार्न प्रयास गर्ला, चलन चल्तीको ढर्राबाट उनीहरूलाई मुक्त गर्नु फलामको चिउरा चपाउनु सर हो। यो काम सम्भव भए शिक्षा निर्देशकको आदेशबाट मात्र सम्भव छ। कार्यक्रम श्रुति सम्वेगमा तपाईँ यति बेला गिरिजाशंकर भगवानजी बधेका अर्थात गिजुभाइको उपन्यास दिवा स्वप्नको अन्तिम श्रृङ्खला सुनिरहनु भएको छ। यसैको बाँकी अंश अब वाचन सुरु हुन्छ। चौथो कक्षाका विद्यार्थी भूगोलको नाम र विषयसँग केही न केही परिचित थिए, कारण उनीहरूले तेस्रो कक्षामा पनि भूगोल पढेका थिए। मैले केही नक्सा मगाएर गुजरात तथा मुम्बई क्षेत्रका नक्सा भित्तामा टाँगे। विद्यार्थीलाई अनौठो लाग्यो, मैले आजसम्म भूगोल पढाउने कुरा गरेकै थिइनँ। उनीहरू कापी र कलम खोलेर मतिर हेर्न लागे। मैले सोधेँ कापी कलम किन निकालेको, उनीहरूले भने अब भूगोलको पढाइ हुन्छ, ठाउँको नाम लेखेर घोक्नुपर्छ भनेर। म झस्किएँ, ठाउँको नाम घोकेर कण्ठ पारेर अनि कहीँ भूगोल बुझिन्छ, कस्तो बानी लगाएको। अनि एकछिन रमाइलो गर्नु पऱ्यो भनेर ल नक्सामा भावनगर देखाऊ त। उनीहरू बेन्चबाट उठेर नक्सा नजिकै आएर भावनगर खोज्न थाले। मुम्बई भेटे, अलिक परतिर अहमदाबाद भेटे, हैदराबाद पुगे र अझ तलतिर आएर पुना देखे, फेरि अर्कोतिर पोरबन्दर पुगे। अगाडिकाहरू अल्मलिएर खोज्दै थिए, पछाडिको एउटाले भावनगर देखिसकेछ, यी भन्दै अघि सरेर भावनगरमा चोराउनु राखिदियो। मैले सोधेँ भावनगर कुन दिशामा पर्छ, उनीहरूले तल माथि दायाँ बायाँ हेरेर मनमा नै केही हिसाब गरे। दुईजनाले भने उत्तरमा, अर्काले प्रतिवाद गर्यो उत्तर त मास्तिर हुन्छ, यो त पूर्व हो। म हाँसेँ, मास्तिर त आकाश पो हुन्छ। होइन, मास्तिर उत्तर र तलतिर दक्षिण, उनीहरूले पहिले पढेको कुरा दोहोऱ्याए। जता सूर्य उदाउँछ त्यता पूर्व, एउटीले भने देखाऊ त यो नक्सामा सूर्य कता छ, मैले भने सबैजना अल्मलिए। अब शत्रुञ्जय नदी देखाऊ, उनीहरूले नदी देखाइदिए। मैले फेरि सोधेँ यो कहाँ गएर मिसिन्छ, खम्भातमा, उनीहरूले सोधे किन खम्भातमा। एउटाले अघि सरेर भन्यो नदी यसै गरी बग्छ सर, हेर्नुहोस् न यता तलतिर दक्षिण हो नि त। म जिल्लै परेँ, तेस्रो कक्षामा पढेको भूगोल उनीहरूले अझै बिर्सेका थिएनन्। सफल रटाइको यो राम्रो उदाहरण थियो, यो वर्ष पनि मैले यसै गरी पढाए हुन्थ्यो, तर त्यो कुनै भूगोलको शिक्षा हुन्थ्यो र। मैले भने नक्सा बेरेर बक्सामा राख, भूगोल अलिक दिनपछि पढाउँला, आज चित्र बनाउने। उनीहरू अकमक्क परेर मतिर हेर्न थाले। स्कुलमा चित्र बनाउन सिकाउने गरिएको थिएन, पाठ्यक्रममा पनि चित्रकला राखिएको थिएन, तर मलाई केटाकेटीहरूमा सृजनात्मक प्रवृत्ति सुरु गराउने इच्छा थियो। मैले भने अब तिमीहरू कापीमा चित्र बनाऊ, जेको मन लाग्छ त्यसैको चित्र बनाऊ, जस्तो मन लाग्छ त्यस्तै बनाऊ, हेरेर बनाऊ, नक्कल गरेर बनाऊ, सम्झेर बनाऊ, जसरी मन लाग्छ त्यसै गरी बनाऊ, मान्छे बनाऊ, जनावर बनाऊ, चरा बनाऊ, घर बनाऊ, विद्यालय बनाऊ, जे मन लाग्छ त्यही बनाऊ। कापीमा चित्र बन्न थाले, बाङ्गा टिङ्गा डडङ्ग बेढङ्गका अनेक थरीका चित्र बन्दै गए। उनीहरू न्युरिएर चित्र बनाउँदै गए, पुरा दिन यसैमा बित्यो। भोलिपल्ट पनि दिनभरि उनीहरूले चित्र बनाए। चित्र यस्ता थिए जसलाई हेरेर चित्रकारले नाक खुम्चाउँथे होलान्, तैपनि ती चित्र विद्यार्थीको कल्पनाका, आफ्नो क्षमता र दत्तचित्तताका परिणाम थिए। मलाई लाग्यो यो कामलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्छ। अर्को दिन शिक्षा अधिकारीलाई भेटेँ। एकापट्टि प्रयोग गरेर उनको कार्यालयमा थुपारिएका बाक्ला कागजको डङ्गुरबाट बोक्न सक्ने जति कागज र चार दर्जन जति रङ्गीन पेन्सिल लिएँ। उनले हाँस्दै भने फेरि पढाइलाई एकातिर पन्छाएर तपाईँले चित्र बनाउने नयाँ प्रयोग सुरु गर्नुभएछ। ती कागजबाट मैले प्रत्येक विद्यार्थीका लागि एउटा मोटो कापी बनाइदिएँ र त्यसमा क्रमशः चित्र बनाउँदै जान भने। चित्र बनाउन सजिलो होस् भनेर गुलाब, गोदावरी, पिपलका पात, तुलसीको मञ्जरी आदि विभिन्न फूल र पात ल्याएर कक्षामा राखिदिएँ। सधैँ उपयोग गरिने वस्तु जस्तै कलम, किताब, काँयो, ऐना, गिलास, कचौरा आदि र नाना थरीका खेलौना, डिब्बा, सजावटका सामान समेत ल्याएर एक छेउमा मिलाएर राखिदिएँ। साथीहरूसँग मागेर केही राम्रा तस्विर भित्तामा टाँगिदिएँ। एउटा कागजमा ठुला अक्षरमा चित्र बनाऊ लेखेर ब्ल्याकबोर्डभन्दा माथि टाँसिदिएँ। ब्ल्याकबोर्डमा लेखेँ तिमीहरूलाई चित्र बनाउन आउँछ, जति बनायो उति राम्रो चित्र बन्छ, जति सक्यो धेरै चित्र बनाऊ। विद्यार्थी संसार बिर्सेर चित्र बनाउन थाले। केहीले दुई चार दिनमै एकदम सठिक रेखा कोर्न र सही आकार दिन जानिसकेका थिए। कतिले त मसिना बुट्टा र डिजाइन पनि असली जस्तै बनाए। दुई तिनजना चाहिँ यस्ता थिए जो आफू चित्र बनाउँदैन थिए, अरूले बनाएको चित्र हेर्थे मात्र। एक हप्ता यसरी बितेपछि अर्को हप्ता मैले नजिकैको हाई स्कुलबाट चित्रकला शिक्षकलाई बोलाएर ल्याएँ। उनलाई भने तपाईँले यिनीहरूलाई चित्र बनाउन सिकाउनु पर्दैन, खालि ब्ल्याकबोर्डमा पालै पालो 10-15 वस्तुका चित्र बनाइदिनुहोस्, तर बिस्तारै बिस्तारै र अलिक मिहिन तरिकाले बनाइदिनु होला। उनले त्यसै गरे। विद्यार्थीहरू तल्लीन भएर उनले चित्र बनाएको हेरिरहे। त्यसपछि चित्र बनाउने काम अरू जम्यो। यस्तो लाग्थ्यो मानव विद्यार्थीले चित्र बनाउने सबै नियम बुझिसकेका छन्। अब उनीहरूलाई चित्रमुनि आफ्नो नाम र मिति समेत लेख्न लगाउन थाले। यतिन्जेल उनीहरूलाई रङ्गीन पेन्सिल दिएको थिएन। केही दिनपछि उनै चित्रकला शिक्षकलाई फेरि बोलाएर चित्रमा कसरी रङ भर्ने भनेर विद्यार्थीलाई देखाउन सिकाउन अनुरोध गरे। उनले कतिपय चित्रमा रङ भरेर देखाइदिए र त्यसबारे केही कुरा बताइदिए। त्यही बेला मैले उनीहरू सामु रङ्गीन पेन्सिल राखिदिएँ। उनीहरूलाई ठूलो खजाना हात लागे जस्तो भयो। मग्न भएर आफूले बनाएको चित्रमा रङ भर्न थाले। सगामा दा पा पढूं तोरे मैं पे अर्को हप्ता मैले अर्कै प्रयोग गरेँ। एकजना इन्जिनियर साथीलाई बोलाएर विद्यालयको नक्सा बनाएर देखाइदिन भने उनले विद्यालय भवन र कोठाको लम्बाइ चौडाइ उचाइको नाप खोज गर्दा विद्यार्थीहरू उनीहरूसँगै रहे। त्यसपछि उनले सबैका सामु नक्सा कोरेर देखाइदिए। त्यसको लगत्तै मैले तीन दिनसम्म उनीहरूलाई सर्वेयर कार्यालयका इन्जिनियर कहाँ लिएर गएँ। त्यहाँ उनीहरूले बाटोघाटो आदिको र समग्र ठाउँको गाउँको नक्सा कसरी बनाइदिएको रहेछ भनेर थाहा पाए। एक दिन त्यहाँका कर्मचारीले सबैलाई गाउँको सिमानामा लिएर गएर नक्साका लागि कसरी आकलन गरिन्छ भनेर देखाए। त्यसपछि विद्यार्थीले आफ्नो कोठा, घर, विद्यालय, टोल, धारा, इनार आदिको नक्सा पनि बनाउन सुरु गरे। नक्सा सठिक हुँदैन थियो तर उनीहरूले उत्सुकताको नयाँ क्षेत्र फेला पारेका थिए। विद्यार्थीहरूको चित्रकला प्रवर्धन गर्न म उनीहरूलाई कहिलेकाहीँ विभिन्न ठाउँमा घुमाउन लैजान थालेँ। त्यसबेला आँखाले नै कुनै वस्तुको आकार प्रकार अन्दाज अनुमान गर्ने अभ्यास बढाउन विभिन्न खेल खेलाउँथे। जस्तै रुखमा आँखा पर्नासाथ त्यसको आकार, हाँगा बेगा आदिमा ध्यान दिएर तत्काल अर्कातिर फर्केर त्यसको चित्र कोर्ने। साँझ घाम अस्ताउन लाग्दा बद्लिँदै गरेका रङका विशेषताहरू ख्याल गर्ने। कुनै वस्तु टाढाबाट कस्तो देखिन्छ र नजिकबाट कस्तो देखिन्छ भनेर ध्यान दिने। रुख, बिरुवा, पहाड, मानिस, जनावर आदि र तिनको छायालाई ध्यानपूर्वक हेर्ने आदि आदि। यसो गर्दा गर्दै विद्यार्थीहरू केही दिनमै चित्रकलामा निकै अगाडि बढे। एक दिन नजिकैको उही हाईस्कुलबाट मैले दूरबीन लिएर आएँ र टाढाको कुरा कसरी नजिकै देखिन्छ भनेर देखाउन थालेँ। विद्यार्थीहरू दङ्ग परे। दिनभरि जसो पालै पालो दूरबीन आँखामा टाँसिरहे। त्यही दिन विद्यार्थीलाई आज छुट्टीपछि पनि दुई तिन घन्टा विद्यालयमै बस्ने भने मैले टेलिस्कोप पनि ल्याएको थिएँ। टेलिस्कोप देखेपछि विद्यालयका अन्य शिक्षक समेत घर जान छाडेर मेरो कक्षामा झुम्बिए। केही हप्ता यता उनीहरू मेरो कुरा काट्न छाडेर मसँग नजिक हुन थालेका थिए। मैले पछि थाहा पाएँ यो सब त्यसै भएको रहेनछ। शिक्षा अधिकारीले नै हप्तामा एक दिन शुक्रबार शुक्रबार एक घन्टा मेरो कक्षामा आएर म कसरी काम गर्छु भनेर सबै शिक्षकले हेर्नुपर्ने नियम बनाइदिएका रहेछन्। साँझ परेपछि मैले टेलिस्कोपको सहायताबाट विद्यार्थीलाई चन्द्रमा र तारा देखाइदिएँ। देख्नासाथ उनीहरू आहा भनेर फुरुङ्ग भए। चन्द्रमा देखाएर मैले भने हेर उज्यालो चन्द्रमाका बीचमा कालो कालो जस्तो जे देखिन्छ नि ती चन्द्रमामा भएका ठुल्ठुला खाडल र पहाड हुन्। त्यहाँ कति धेरै जाडो हुन्छ भने मान्छे बाँच्नै सक्दैन। केटाकेटी छक्क परेर मेरो मुखमा हेर्न थाले। म भन्दै गएँ हामी बसेको यो पृथ्वी र चन्द्रमा दिदीबहिनी हुन्, सूर्य यिनीहरूको बाबु हो। उनीहरू अलमल्ल परे। एउटाले सोध्यो यो कथा कुन किताबमा लेखेको छ। मैले भने यो कथा होइन साँच्चीकै कुरा हो। कसरी सर, सबैले एकसाथ सोधे। मैले पृथ्वीको उत्पत्ति र यहाँका वस्तुको वर्णन गर्न थालेँ। सूर्यबाट पृथ्वी र चन्द्रमा कसरी निस्के भनेर विस्तारपूर्वक बुझाइ बुझाइ बताएँ। त्यसपछि त यस विषयमा पनि विद्यार्थीहरूको रुचि बढ्यो र मैले कैयौँ दिन भूगोल पढाएँ। मैले बताएँ सूर्यबाट टुक्रेर आएपछि पृथ्वीको सतह कसरी ठण्डा भयो र यसभित्र अझै तातो किन बाँकी छ। पृथ्वीमा खाडल थुम्का ठुल्ठुला खाडी अनि पहाड कसरी बने। ताल, नदी र समुद्र कसरी उत्पत्ति भए। माछा, भ्यागुता, किरा, चराचुरुङ्गी कसरी सृष्टि भए। जङ्गल र जङ्गली जनावर कसरी पैदा भए। मान्छेको सृष्टि कसरी भयो र कसरी मान्छे आजको जस्तो भयो। यी सबै कुरा उनीहरूको लागि अद्भुत थिए, काल्पनिक कथाभन्दा पनि रोचक। यसै भएर उनीहरू सारा कुरा अत्यन्त एकाग्र भएर सुन्थे र नबुझेका स्पष्ट नभएका कुरा सोध्थे। मेरो कक्षामा यसरी पढाइ भइरहेको छ भने थाहा पाएपछि प्रधानाध्यापकले पाँचौँ कक्षाको विद्यार्थीलाई पनि यो सब सुन्न पठाइदिन थालेका थिए। एक दिन मैले ठुलो ग्लोब लिएर आएँ र विद्यार्थीहरूलाई भने हेर यो पृथ्वी हो, पृथ्वीमा भएका कुराहरू कसरी उत्पत्ति भए तिमीहरूले बुझिसकेका छौ, ती चिज पृथ्वीमा कहाँ कहाँ छन् अभ्यासमा हेर। त्यसपछि ग्लोब घुमाउँदै विस्तृत रूपमा मैले बताएँ पानी र जमिन कहाँ कहाँ छ, काला र गोरा मानिस कहाँ कहाँ बस्छन्, रातो र पहेँलो वर्णका मान्छे कहाँ बस्छन्, कस्ता जनावर र रुख बिरुवा कहाँ पाइन्छन्, पृथ्वीको प्राकृतिक स्वरूप, महादेश र ठुल्ठुला देशको नाम ग्लोबमा देखाउँदै बताएँ। अनि भने हामीहरू एसियामा बस्छौँ, एसियामा यो भारत हो। त्यसपछि भारतका प्रान्त देखाउँदै हामी बसेको ठाउँ भावनगर पनि देखाएँ। विद्यार्थी दङ्गदास थिए। अब उनीहरू आफै ग्लोब घुमाउन उत्सुक देखिन्थे। मैले ग्लोब उनीहरूलाई सुम्पिदिएर भने अस्ति नै बक्सामा राखेका नक्सा निकाल, नक्सामा भएका देशहरू ग्लोबमा कहाँ कहाँ छन् पत्ता लगाऊ। उनीहरू मग्न भएर त्यो खेलमा लागे बडो उत्साहसाथ, उछिन पाछिन गर्दै। म पहिल्यै अफ्रिका पुगिसकेको थिएँ त्यसैले एक दिन अफ्रिकाको नक्सा भित्तामा टाँगेर विद्यार्थीलाई त्यहाँका बारेमा बताउन थालेँ। अफ्रिकाका जङ्गल र नदीहरू, सिंह र हात्तीहरू, त्यहाँका बासिन्दा र गाउँहरू, हावापानी, खेतीपाती र विभिन्न जातिहरू, तिनको चालचलन लगायत थुप्रै विषयमा जानकारी दिएँ। सबै कुरा उनीहरूका लागि बिल्कुल नयाँ र अनौठो थियो। तिनलाई यो पनि एकादशको कथा जस्तै लाग्यो। यसै क्रममा मैले उनीहरूलाई एक दुईपल्ट आफ्नो र वरिपरिका गाउँहरूको यात्रा गराएँ र विभिन्न जातिका मानिस तथा तिनको रहनसहनबारे ध्यान दिन सिकाएँ। त्यही अवसरमा नदी, नाला, खेत, बगर, जो पहाड, जमिन आदिको आधारभूत अध्ययनप्रति उत्सुकता जगाएँ। त्यति भएपछि मलाई लाग्यो भूगोलका सम्बन्धमा सरल रूपले जानकारी दिने पुस्तकहरू र खास गरी यात्रा संस्मरणका राम्रा कृतिहरू विद्यार्थीहरूको लागि भेला गरियो। तर त्यस्ता किताब खासै भेटिनन्। भेटेका केही यात्रा संस्मरणहरूलाई दिएर भने पुस्तक पढेर त्यसमा वर्णन गरेका ठाउँहरू नक्सामा खोज। यात्रा संस्मरणहरू उनीहरूले खुब रुचाएर नक्सामा ठाउँ खोज्न पनि लागे। केहीलाई काठियावाड सर्वसङ्ग्रह विशेष मन पर्यो। त्यसमा काठियावाडका गाउँ र सहरहरूका बारेमा पर्याप्त जानकारी थियो। उनीहरू नक्सामा गाउँ ठाउँ खोज्थे र पुस्तकमा त्यस सम्बन्धी कुरा पढ्थे। यस प्रकार थुप्रै परिचित र अपरिचित गाउँहरूका बारेमा तिनले जानकारी हासिल गरे। रविशङ्करका चित्रहरूले अहमदाबादको राम्रो परिचय गराए। सबै ठाउँका बारेमा यस्तै चित्रहरू पाइए क्या राम्रो हुन्थ्यो। एक दिन रविशङ्कर स्वयं हाम्रो कक्षामा आए। उनीसँग मद्रासका दृश्यहरूको एउटा फिल्म रहेछ। त्यो पनि मैले केटाकेटीहरूलाई देखाउने व्यवस्था मिलाएँ। देश विदेशका मानिसहरूको चित्र सङ्कलन गरिएको एउटा पत्रिका एकजना साथी कहाँ भेटेँ। त्यो पनि हेर भनेर विद्यार्थीलाई दिएँ। मेरो उद्देश्य उनीहरूलाई सारा दुनियाँको ज्ञान दिलाउनु थिएन, न त तिनले केही याद गरून् भन्ने थियो। म त तिनको दिमागमा के मात्र स्थापित गरिदिन चाहन्थेँ भने दुनियाँ एकदमै विशाल छ र त्यसमा धेरै कुरा हेर्न र जान्न लायक छन्। उनीहरूका निम्ति यति नै पर्याप्त थियो। यसबीचमा मैले एउटा अर्को खेल पनि सुरु गराएको थिएँ। त्यसको नाम थियो यात्रा गर्न जाउँ। विद्यार्थीहरू कक्षा कोठाबाटै भावनगरबाट अहमदाबाद, मुम्बई, दिल्ली, कलकत्ता, बनारस आदि ठाउँको यात्रामा निस्कन्थे। नक्सा अगाडि राखेर कुन बाटोबाट कस्तो सवारी साधनमा कहाँ जाने, कहाँ गाडी बदल्ने, कहाँ बास बस्ने, निश्चित ठाउँमा पुगेर कुन कुन दर्शनीय स्थल हेर्ने, के किन्ने, कति दिन त्यहाँ बस्ने भनेर छलफल गर्थे। खर्चको अनुमान लगाउँथे र यात्रामा चाहिने सामानहरूको सूची बनाउँथे। साँच्चै यात्रामा हिँड्न लागे जस्तै गरेर सम्पूर्ण कुरा तय गर्थे र विस्तृत कार्यक्रम बनाउँथे। यसले उनीहरूलाई भूगोल बुझ्न निकै सघाउ पुऱ्यायो। यसबाहेक उनीहरू अरू काम पनि गर्थे। कहिले बजार जान्थे र एउटा पसलमा कति देश र कति सहरका सामान राखेका छन् पत्ता लगाउँथे। कहिले कुन सामान कुन बाटो भएर आयो भनेर छलफल गर्थे। कक्षामा आएर नक्सामा त्यो बाटो पहिलाउँथे। कहिले नदी, कहिले पहाड, कहिले सहर, कहिले देश जस्ता भौगोलिक नामहरूको अन्ताक्षरी खेल्थे। चित्रकलामा जस्तै विभिन्न देश र क्षेत्रको नक्सा बनाउँदा रमाउन थालेका थिए। आफूले बनाएको नक्सामा आफूले देखेका, सुनेका वा पढेका सहर, नदी, पहाड आदि अङ्कित गर्थे र थप ठाउँ देखाउन भूगोल पढ्थे। यो सब देखेर मेरा शिक्षक साथीहरूले एक दिन मलाई भने, यो काम त तपाईँ मात्र गर्न सक्नुहुन्छ, यस्ता नयाँ प्रयोग गर्न हामीलाई आउँदैन, न त्यति धेरै कुरा नै थाहा छ। मैले भने, तपाईँहरूले पनि सक्नुहुन्छ, खालि अलिकति प्रयास गर्नुपर्छ र त्यसका लागि उत्साह पनि चाहिन्छ। वार्षिक परीक्षाको समय नजिक आउँदै थियो। म आफ्नो कामको हिसाब गर्न बसेँ अनि गणितका बारेमा सोच्न थालेँ। मैले गणित छुँदैन छोएको होइन, तर त्यसमा काम गर्न सकेको थिइनँ। विद्यार्थीलाई पाठ्यपुस्तकको सुरुका केही प्रश्न दिँदा सबैले त्यसको उत्तर ठिक ठिक मिलाएका थिए। त्यतिखेर त लाग्यो गणित यिनीहरूले बुझेका रहेछन्, मलाई काम गर्न सजिलो हुने भयो। तर जब मैले बिस्तारै बिस्तारै गणितका प्रश्नहरूका पछाडि रहेको तर्कको कुरा उक्काएँ, उत्तरको प्रक्रिया र त्यसको विविध उपयोगिताका बारेमा कुरा सुरु गरेँ, त्यसबेला मैले उनीहरूमा अन्धकार सिवाय केही पाइनँ। जोड, घटाउ, गुणा, भाग आदिबारे उनीहरूको ज्ञान यन्त्रवत थियो। परम्परागत तरिकाले गरिने प्रश्नहरूको यान्त्रिक उत्तर त उनीहरू दिन सक्थे। यसअघिको कक्षामा त्यसको धुमधाम अभ्यास गरेका रहेछन्, तर गणितको बोध उनीहरूमा थिएन। त्यसका लागि के गर्ने बुझ्न नसकेर म अलमल्ल परेँ। पहिलो कुरा त गणितमा स्वयंलाई पनि उति मनपर्ने विषय थिएन। त्यसबाहेक यसको पढाइका कमजोरी त म बुझ्दथेँ, तर तिनलाई कसरी हटाउने भन्ने बारे कहिले सोचविचार गरेको थिइनँ। के गर्ने के नगर्ने भएपछि म शिक्षा अधिकारी कहाँ पुगेर साफ साफ भने, गणितमा चाहिँ म नयाँ प्रयोग गर्न सक्छु जस्तो लाग्दैन, विद्यार्थीलाई परम्परागत तरिकाले नै पढाएर पाठ्यक्रम पुरा गरिदिन्छु। उनले भने, किन गणितको पढाइमा सुधारको सम्भावना छैन र? मैले भने, होइन, सम्भावना त छ, तर यस्तो सुधार सुरुदेखि नै हुनुपर्छ। केटाकेटीलाई अङ्क र गन्ती सिकाउँदादेखि नै, दुनोट घोक्न लगाउँदादेखि नै कुरा बुझाउँदै ल्याउनुपर्छ। गणित विषय नै यस्तो हो। सुरुमा यसको तर्क प्रक्रिया उपयोग आदिका कुरा राम्ररी मनमा बसाउन सकिएन भने यान्त्रिकता मात्र बाँकी रहन्छ, वास्तविक बुझाइ र ज्ञान प्राप्त हुन सक्दैन। त्यसो भए तपाईँ सुरुदेखि नै किन गणित सिकाउनुहुन्न? यसका निम्ति समय नै कहाँ छ र? अनि समय भए नै पनि यी विद्यार्थीलाई जो यन्त्रवत काम गर्न बानी परिसकेका छन्, जो कारण सोध्दैनन्, गन्ती र दुनोट मात्रै दोहोऱ्याउँदै जान्छन्, ठिक बाटोमा ल्याउन कठिन छ, एकदमै कठिन। एउटा ढर्रामा बानी परिसकेको दिमागलाई खुलाउन अलि अप्ठ्यारै हुन्छ। त्यसो भए यिनीहरूको गणित, उनको कुरा काटेर मैले भने, त्यसको चिन्ता नगर्नुहोस्। परम्परागत तरिकाले म उनीहरूलाई आवश्यक गणित त ठिकसँग सिकाइहाल्छु। मेरो आशय यो कक्षामा गणितमा नयाँ प्रयोग गर्न नसकिने भयो भन्ने मात्र हो। शिक्षा अधिकारीले सोधे, मानिलिनुहोस् मैले तपाईँलाई पहिलो कक्षा सुम्पिदिएँ, त्यसबेला तपाईँ गणितमा प्रयोग गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? मैले भने, मेरो विचारमा एक दुई दिनको गन्तीबाटै प्रयोग सुरु गर्नुपर्छ भन्ने हो। तर कतिको व्यावहारिक र उपयोगी हुन्छ वा त्यसमा के कस्तो सुधार गरेर अघि बढ्दा ठिक हुन्छ भन्ने कुरा त त्यसै बेला मात्र भन्न सक्छु। मलाई थाहा छ मेरा शिक्षक साथीहरूलाई गणितको परम्परागत शैलीमा हिँड्ने बानी परिसकेको छ। तैपनि अर्को वर्ष मौका पाएँ भने म चन्द्र सरसँग मिलेर काम गर्नेछु। मलाई मन्टेसरीको गणित सिकाउने पद्धति ठिक छ जस्तो लाग्छ। मैले त्यसबारे बुझेको र मनन गरेको छु, तर त्यो कति प्रभावकारी हुन्छ भन्ने अनुभव गर्न पाएको छैन। उनले फेरि सोधे, अर्को वर्ष तपाईँले मेरो सहायक विद्यालयको शिक्षक र गणितको प्रयोगकर्ता भएर काम गर्नुपर्छ, तयार हुनुहुन्छ? हेरौँ, प्रभुको जस्तो इच्छा हुन्छ। आकाशतिर नमस्कार गर्दै मैले भने। म आफ्नो ढङ्गले विद्यार्थीहरूलाई तयार गर्दै थिएँ। उनीहरूबाट उत्साहका साथ तयार हुँदै थिए। मलाई विश्वास थियो वार्षिक परीक्षामा मेरा विद्यार्थी अवश्य सफल हुनेछन्। परीक्षाको दिन आयो। मेरो पूर्व शर्त अनुसार शिक्षा अधिकारी स्वयं परीक्षा लिन आए। विद्यार्थीहरू परीक्षा दिन तयार थिए, तर शिक्षा अधिकारीले हाँस्दै भने, शंकर सर, मैले सबै राम्ररी बुझिसकेको छु। यसपालि तपाईँको कक्षाको परीक्षा लिन्न, सबै विद्यार्थीलाई पाँचौँ कक्षामा चढाउँछु। मैले भने, अह हुँदैन, यसो गर्न मिल्दैन, यसो गर्दा मेरा कतिपय विद्यार्थीमाथि अन्याय हुन्छ, अर्थात् उनीहरूमाथि अन्याय हुन्छ। उनले छक्क परेर सोधे, हो, जो माथिल्लो कक्षामा जान लागेको छैन तिनलाई म कक्षा चढाउन सक्दिनँ। उनले भने, तर तपाईँले सबैले राम्ररी पढाउनु भएको छ, तपाईँको तरिका मलाई ठिक लागेको छ। मैले भने, तपाईँले भनेको गलत होइन, तर मेरो तरिका, मेरो प्रयोगको असर सबैमा एकनाश त परेको छैन, कुनै विद्यार्थीलाई त्यसले छोएको पनि छैन, उनीहरू जस्ताका जस्तै छन्। त्यसो भए उनीहरूको बारेमा तपाईँले के सोच्नु भएको छ? उनले सोधे। मेरो जवाफ थियो, तीमध्ये केहीले विद्यालय छोडिदिनु नै ठिक हुन्छ। राघव ठाकुरको छोरो इतिहास, भूगोल, गणित र भाषाका लागि बनेको प्राणी नै होइन। विद्यालयको वातावरणमा ऊ कता कता हराए जस्तो उद्विग्न हुन्छ। पढाइमा उसको रुचि छँदै छैन, तर बाबुको सैलुनमा यति सानै उमेरमा यति रमाएर यति राम्रोसँग कपाल काट्छ भन्ने साध्य छैन। काममा यति जाँगरिलो छ, भोलि गएर 100 हजामको साउ भएर सहरमा ठूलो सैलुन सञ्चालन गर्न सक्छ। उसलाई हेयर ड्रेसिङको तालिम लिन र सैलुनको व्यवस्थापन सिक्न मुम्बई पठाइदिनुपर्छ। अरू को छन् त जो विद्यालयका लागि अयोग्य छन्? कुरा त्यस्तो होइन, उनीहरू विद्यालयका लागि अयोग्य होइनन्, हाम्रो विद्यालय नै उनीहरूको लागि अयोग्य छ। जुन कामका लागि उनीहरू लायक छन्, हाम्रो विद्यालय उनीहरूलाई त्यो काम सिकाउन सक्षम छैन। ठिक छ, यस्ता अरू को छन्? मैले उनले सोधेँ। सत्यनारायण साहु कहाँ काम गर्ने गोपालको छोरो दिनेश पुलिस बन्न लायक छ, उसलाई अखाडामा भर्ना गरेर कुस्ती सिकाउनुपर्छ। साउजीलाई भनेर उसका निम्ति अलिकति कानुन पढ्ने व्यवस्था मिलाइदिनुपर्छ। उमेर पुगेपछि ऊ प्रहरीमा छानिन सक्छ र छिट्टी तगडा हवलदार बन्न सक्छ। विद्यालयका आधा विद्यार्थीमाथि त ऊ अहिले नै हवलदारी गरिरहेको छ। कक्षा चढाउने नमिल्ने अरू कतिजना छन् त? उनले सोधे। अरू तिनजना पनि कमजोर छन्, तर उनीहरूलाई म यसपालिको छुट्टीमा आफ्नो घर बोलाएर पढाउँछु र पाँचौँ कक्षामा चढाउन तयार पार्छु। ए त्यसो पो, उनले भने। मौका छोपेर मैले भने, हाम्रो पाठ्यक्रम र शिक्षण शैलीमा पूरी परिवर्तन गर्न तपाईँले कुनै उपाय लगाए हुन्थ्यो। मलाई उछिन्दै उनले भने, त्यो मेरो बुताको कुरा होइन, मैले पहिले पनि तपाईँलाई भनिसकेको छु नि। र सोधे, तपाईँको कक्षाको परीक्षा सिद्धियो, अब केही बाँकी छ त? अलिकति बाँकी छ, मैले भने। उनले ठट्यौलो पारामा भने, मलाई त लाग्दै थियो अर्धवार्षिक परीक्षामा जस्तो यसपालि पनि तपाईँले केही विशेष तयारी गर्नुभएको छ। तपाईँको पारा मैले बुझिसकेँ, तर त्यो त भोलि नै, उनले भने। आज हाम्रो विद्यालयमा विशेष समारोह थियो। परीक्षा सकिएपछि हरेक वर्ष यस्तो समारोह आयोजना गरिन्थ्यो। राम्रो नम्बर ल्याउने विद्यार्थीलाई इनाम पुरस्कार दिइन्थ्यो। समारोहमा अभिभावक, कर्मचारी, गाउँका गण्यमान्य व्यक्तिहरू सबैलाई निम्ता गरिएको थियो। आजको कार्यक्रम बनाउने जिम्मा शिक्षा अधिकारीले मलाई सुम्पेका थिए। त्यो काम मैले आफ्ना विद्यार्थीलाई दिएको थिएँ। के गर्ने, के देखाउने भन्ने उनीहरूले नै तय गरेका थिए। मैले सल्लाह र सुझाव मात्र दिएको थिएँ। सर्वप्रथम नाचगान सुरु भयो। गोलो घेरामा बाँधिएर उपयुक्त भाव भङ्गीमा प्रदर्शन गर्दै फुर्ती र तन्मयताका साथ आधा घण्टा नृत्य गरेर उनीहरूले दर्शकलाई मुग्ध बनाइदिए। यो खेल उनीहरूले नदी किनारमा 2 महिनादेखि खेल्दै आएका थिए, तर आजसम्म कसैलाई देखाएका थिएनन्। त्यसपछि 4-5 खेलको प्रदर्शन भयो। खेल सकिएपछि क्यारिकेचर देखाउन थालियो। विद्यार्थीहरूमध्ये कसैले गाउँका साउको, कसैले थानेदारको, कसैले प्रधानाध्यापकको, कसैले शिक्षा अधिकारीको, कसैले सरकारी कर्मचारीको, कसैले विभिन्न नेताहरूको अभिनय गरे। दर्शकहरू पेट मिचिमिची हाँसे। अभिनय पश्चात विद्यार्थीहरू आफूले बनाएका चित्र हरेक अतिथिलाई पालै पालो देखाउन थाले। सबैजना चित्र हेर्न व्यस्त भए। अन्त्यमा पुरस्कार वितरण गर्ने पालो आयो। हरेक वर्ष कुल 125 पुरस्कार दिइन्थ्यो। पुरस्कार उत्कृष्ट विद्यार्थीलाई दिने चलन थियो। त्यसबेला शिक्षा अधिकारीले उभिएर सधैँ नै छोटो भाषण दिए। उनले भने, आदरणीय अतिथिवृन्द, शिक्षक र विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूले आजको कार्यक्रम हेरिहाल्नुभयो। यो सबै चौथो कक्षाका विद्यार्थीहरूको मिहिनेत, रुचि र कौशलको परिणाम हो। मसँग बस्नुभएका चौथो कक्षाका शिक्षक शङ्कर सरले मलाई इनाम र पुरस्कारका बारेमा नयाँ पाठ पढाउनु भएको छ। त्यसै अनुसार यस वर्षको 125 पुरस्कार म अलग अलग विद्यार्थीलाई दिन्न, बरु चौथो कक्षामा उहाँले खोल्नुभएको पुस्तकालयलाई दिन्छु। यो पुस्तकालयबाट उहाँका विद्यार्थीहरू ठूलो लाभ लिएका छन्। अब यो पुस्तकालय पुरै विद्यालयको हुनेछ र सबै कक्षाका विद्यार्थीले यसबाट फाइदा पाउनेछन्। पुस्तकालयलाई किताब किन्न हरेक वर्ष शिक्षा कार्यालयले केही पैसा दिनेछ। साथै अबदेखि पुरस्कारको 125 पनि पुस्तकालयलाई नै दिइनेछ। विद्यार्थीलाई व्यक्तिगत रूपमा पुरस्कार दिँदा केहीलाई घमण्ड र केहीलाई निराशा हुन्छन्। पुरस्कारको रकम पुस्तकालयलाई दिएपछि यसबाट सबैले लाभ लिन सक्नेछन्। यस अवसरमा म तपाईँहरूलाई के पनि भन्न चाहन्छु भने, शङ्कर सर आजभन्दा एक वर्ष अघि हाम्रो शिक्षण पद्धतिमा केही प्रयोग गर्छु भनेर म कहाँ आउनुभएको थियो। त्यसबेला मैले उहाँलाई एउटा पढे लेखेको मूर्ख जस्तै लागेको थियो। तैपनि मैले उहाँलाई प्रयोग गर्न चौथो कक्षा जिम्मा दिएँ। मैले सोचेको थिएँ के नै गर्छु भनेर गफ हाँक्ने यस्ता थुप्रै हुन्छन् जो जिम्मा दिएको केही समयपछि काम गर्न नसकेर भाग्छन्। दुई तीन महिनाभित्र उहाँ पनि पढाउन छाडेर हिँड्नुहुन्छ भन्ने मैले ठानेको थिएँ। साँच्चै भन्छु, त्यसबेला मलाई उहाँमा विश्वास थिएन, तर आज म सहर्ष स्वीकार गर्छु। उहाँले गरेका प्रयोगहरू सफल भएका छन्। मेरो धारणामा समेत उहाँले ठूलो परिवर्तन ल्याइदिनु भएको छ। अब मेरो अन्तरात्माले पनि पुरानो ढाँचाको घोकन्ती शिक्षा प्रणाली चाँडै समाप्त हुनुपर्छ भन्न थालेको छ। अब हामी जस्ता पुराना शैक्षिक अधिकारी र शिक्षकहरूले राजी खुसी विदा लिएर नयाँ पुस्ताका कल्पनाशील एवं उत्साही शिक्षक, शिक्षाशास्त्री र शैक्षिक अधिकारीहरूलाई यस क्षेत्रको जिम्मेवारी दिनुपर्छ। आफ्नो प्रसन्नता व्यक्त गर्ने यस बेला मसँग पर्याप्त शब्द छैनन्। उहाँको कक्षाका विद्यार्थीहरूलाई हेर्नुहोस्, यी कति व्यवस्थित, कति तन्दुरुस्त र कति खुसी छन्। यिनको क्षमता र बुद्धिको विकासको म स्वयं साक्षी छु। यिनीहरूका बारेमा यिनका अभिभावकले पनि सन्तोष व्यक्त गरेको मैले धेरै पटक सुनेको छु। शिक्षा अधिकारीको भाषणसँगै समारोह सकियो। सबैजना आफ्नो घरतिर लागे। म पनि एक वर्षको आफ्नो प्रयास सफल भएकोमा खुसी मान्दै घर पुगेँ र शिक्षा क्षेत्रको उज्जवल भविष्यको मिठो सपनामा लीन भए। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन गिजु भाइको उपन्यास दिवा स्वप्नको वाचन हो। यो उपन्यास नेपालीमा शरदचन्द्र वस्तीले अनुवाद गर्नुभएको हो भने यसलाई राजेन्द्र दाहालले सम्पादन गर्नुभएको हो। शिक्षक मासिकले बजारमा ल्याएको दिवा स्वप्नका लेखकको पूरा नाम गिरिजाशंकर भगवानजी बधेका अर्थात गिजु भाइ हो। उहाँ महात्मा गान्धीको समकालीन रहनुहुन्थ्यो र उहाँको कर्मभूमि भारतको गुजरात प्रान्त रहेको थियो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने बेला भएको छ। अर्को साता अर्को कुनै गद्य लिएर आउनेछौं। आजका लागि प्राविधिक साथी दिनेश निरौला, सहकर्मी मण्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।